This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
हजुर श्रोताहरू, यो कार्यक्रममा वैशव साङ्गीला जो माइती घर धुनसँगै कार्यक्रम आइसकेको छ। वैशव साङ्गीला हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्दछ। यो विदेशी भूमिमा प्रवासी जीवनमा नेपाली भाषा वेशभूषालाई जगेर्ना गर्ने एउटा हेतुले यो कार्यक्रम विगत 4 वर्षदेखि सञ्चालन हुँदै आएको यहाँहरूमा अवगत छ। र श्रोताहरू, यो कार्यक्रममा वैशव साङ्गीला रेडियो एडलेज 101.5 MHz तरङ्ग अन्तर्गत हरेक आइतबार साँझ 6:30 बजेदेखि आउने गर्दछ। र कार्यक्रम हो यो नेप्लिस कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति, साउथ अस्ट्रेलियाको पहिलो नेपाली आवाज रेडियो साप्ताहिक कार्यक्रम ढुकढुकी कार्यक्रम वैशव साङ्गीलामा विविध रोचक रमाइला एवं मनोरञ्जन एवं मिठा गीत संगीतका साथै सूचना समाचार साहित्य खेलकुद प्रविधि स्वास्थ्य एवं का साथै शिक्षा रमाइला प्रस्तुतिका कोषहरू लिएर आज म यहाँहरूमाझ आइसकेको छु 245 श्रृङ्खला लिएर। यहाँहरूमाझ आजसम्म हामीले 245 श्रृङ्खला पार गरिसक्न लागेका छौँ भने आज म यहाँहरूमाझ यहाँहरूकै रेगुलर होस्ट म खगेन्द्र यहाँहरूमाझ उपस्थित भइसकेको छु। म अब यहाँहरूमाझ 1:30 बजेसम्मको रहनको लागि यहाँहरूमाझ आइसकेको छु म। श्रोताहरू, कार्यक्रम हो भोइस अफ साङ्गीला र हामी यहाँहरूलाई विविध रोचक रमाइला प्रस्तुत दिने बालाकोसारी गर्ने गर्दछौँ र हरेक साँझ रमाइला गीत सङ्गीतका साथमा र अरू विविध रमाइला प्रस्तुति लिएर आउने गर्दछौँ। तपाईँ पनि आफ्ना लेख रचना सूचना सामाजिक र गीत सङ्गीत सुन्न चाहनुहुन्छ भने र आफ्ना आवाजमै तपाईँका आफन्तजन समक्ष सूचना अर्थात् सन्देश प्रवाह गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ हाम्रो स्टुडियोको टेलिफोन नम्बर 8313 5000 यानि कि 8313 5000 पनि सिधै सम्पर्क गर्न सक्नुहुनेछ। र श्रोताबिन, आजको कार्यक्रममा म यहाँहरूमा 1 घण्टा अर्थात् 37 बजे रहेर रहनेछु र तपाईँ पनि मलाई 1 घण्टा साथ दिनुहुनेछ भन्ने पूर्ण आशाका साथ कार्यक्रम सदाझैँ कार्यक्रम अगाडि बढाउन चाहन्छु। श्रोताबिन, सदाझैँ राष्ट्रिय गानबाट जुन रहेको छ अन्जु पन्त र विनोद प्रसाईको आवाजमा रहेको यो गीत, त्यस पछाडि म अरू मिठा मिठा खुराक लिएर आउनेछु। रेडियो वैशव साङ्गीला सुन्दै रहनुहोला।
जननी जन्मभूमि स्वर्गादपि गरीयसि यही हो नेपाल, यो हाम्रो नेपाल, यही हो नेपाल, यो हाम्रो नेपाल। धरती को स्वर्ग कहाँ छ भने यही हो नेपाल,
yeah।
को शिर सगर मथा धरती को स्वर्ग हो
श्रोताहरू भन्दै थिए सीताको भूमि गौतम बुद्ध जन्मेको देश नेपाल हो भन्दै थिए। दुवै गायक अन्जु पन्त र विनोद प्रसाईको आवाजमा रहेको राष्ट्रिय गान निकै गन्धर्व देशप्रेमी गीत थियो यहाँहरू माझ मैले राखेँ। श्रोताबिन तपाईँले पनि पक्कै यो गीत मन पराइदिनु भयो भने आशाका साथ कार्यक्रम सुरुमै मैले भनिसकेको थिएँ यहाँहरूलाई म आज विविध रोचक रमाइलो प्रस्तुति दिएर पस्कने प्रयास गर्नेछु भनेर मैले पहिले नै यहाँहरू माझ कबल गरिसकेको छु। श्रोताबिन श्रोताबिन आज यहाँहरूलाई थाहा नै छ आज मिति 2071 साल श्रावण 25 गते शुक्ल पक्षको पूर्णिमा तिथि यानि कि आज जनै पूर्णिमा भनेर हिन्दू परम्परा अनुसार आज जनै लाउने परम्परा छ। तर जनै कहिले मनाइन्छ र कसरी मनाइन्छ र किन मनाइन्छ भन्ने कुरा पनि यहाँहरू माझ कति श्रोताहरूलाई अवगत नहुन पनि सक्छ। र यहाँहरू माझ यदि छैन भने रेडियो ट्युन गर्दै गर्नुहोस् भोइस अफ साङ्गिला रेडियो रिलाइट मार्फत हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्दछ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन एवं जनी पुण्य पर्व आज घर घरमा श्रद्धापूर्वक मनाइयो। सत्ययुगमा दान पदद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ। यसै कारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले यैन बद्धो बलिराज दानवेन्द्रो महाबल तेन त्वान प्रतिध्वनि रक्षेमा चलमा चल भने रक्षा सूत्र अथवा डोरो बाँध्ने वैदिक परम्परा रहिआएको छ। श्रोताबिन मानव रक्षाका लागि जप तप र पूजा गरी गरी मन्त्रीको रक्षा बन्धन वैदिक परम्परा अनुसार मन्त्रोच्चारण गर्दै ब्रह्माण पुरोहितले यजमानको नाडीमा बाँधिदिने परम्परा रहिआएको छ। आजका दिन तागधारीले जनै अर्थात यज्ञोपवित फेर्ने परम्परा समेत रहेको छ। यसका लागि अघिल्लो दिनदेखि केश मुण्डन गरी एक छाक मात्र खाएर चोखो नितो गरी बस्ने गरिन्छ। यसरी व्रत बसेका तागधारीले आज बिहानै पोखरी ताल तलाउ नदीको र कुण्डमा गई गाईको गोबर खरानी दतिवन र सप्त ऋषिका लगाएर स्नान गर्दछन्। स्नानपछि जौतिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्दिरको नयाँ जनै फेरिन्छ। यसरी जनै फेर्ने गरिएकाले नै आजको दिनलाई जनै पुण्य समेत भन्ने गरिन्छ। वैदिक गुरु परम्पराको पूर्वीय दर्शन अनुसार जनै ब्रह्ममुहूर्त अथवा ज्ञानको धागो समेत भनिन्छ। जनैका दुई शिखा मध्ये एउटा शिखामा रहने तीन ढोरालाई ब्रह्म विष्णु र महेश्वरको प्रतीकका रूपमा बुझिन्छ या पूजिन्छ भने अर्को डोराका तीन शिखालाई कर्म उपासना र ज्ञानको त्रियोगका रूपमा मानिन्छ। आजकै दिन शरीर शुद्ध गरी देवता सप्तऋषि र पृथ्वीलाई पनि तर्पण गरिने भएकाले नै ऋषि तर्पणी समेत भन्ने गरिएको छ। विशेषत आजको दिन सप्तऋषि यानि कि वशिष्ठ विश्वामित्र कश्यप जमदग्नि अत्री भारद्वाज गौतमलाई तर्पण दिने गरिन्छ। आजका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर तुसा उमारेर क्वाँटी बनाई खाने परम्परा समेत रहिआएको छ। क्वाँटी खानाले शरीरमा रोग नलाग्ने पेट सफा हुने र वर्षभरि खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता समेत रहिआएको छ। नेपालको तराईमा क्षेत्रमा समेत भन्ने रक्षा बन्धन तथा दिदी बहिनीहरूले दाजुभाइलाई राखी बाँधेर मनाउने गरिन्छ। यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने धार्मिक विश्वास छ। आजको दिनलाई नेवारी समुदायले भने गुन्यू पुन्यू भनी मनाउने गर्दछन्। विशेष गरी क्वाँटी खाने परम्परा नेपाली यानि कि नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि एक थरी संस्कृतिविदको छ। यसै गरी श्रोताबिन अर्को पनि प्रसंग रहेको छ। बौद्ध धर्मावलम्बीले भने आजको दिनलाई भगवान गौतम बुद्धले काम शक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रूपमा मनाउने पनि गर्दछन्। बौद्ध धर्मग्रन्थ ललित विस्तारमा यस सम्बन्धी विस्तृत रूपमा पनि व्याख्या गरिएको छ। श्रोता पनि मैले जनै पूर्णिमाको तिथि मिति र यसबारे किन मनाइन्छ र के जनैको महत्व भन्ने कुरा मैले यहाँहरूमाझ राखेँ, तर जनै किन लगाइन्छ यसको महत्व पनि म यहाँहरूमाझ प्रस्तुत गर्न चाहन्छु। हुन त तपाईँहरूले देख्नु भएको होला, धेरै मानिसले दायाँ बायाँबाट दायाँ काँधमा काँचो धागोको डोरी लगाउने गर्दछन्। यो धागोलाई जनै नै भनिन्छ। जनै धार्मिक कारणले महत्वपूर्ण मानिन्छ। श्रोताबिन, हिन्दू धर्ममा जनैको विशेष स्थान छ, तर अब यसका वैज्ञानिक कारणबारे पनि खोज अनुसन्धान गरिएको छ। अब धार्मिक को चर्चा मैले अहिले केही बेर अगाडि गरेँ भने अब मैले यो यसको वैज्ञानिक कारक पनि म यहाँहरूमा प्रस्तुत गर्न चाहन्छु। जनैको निर्माण काँचो धागो जोडेर हुन्छ, जसमा तीन फेरो हुने गर्दछ। तीन फेरोलाई क्रमशः ब्रह्मा विष्णु र महेशको प्रतीक मानिन्छ। मैले केही बेर अगाडि पनि प्रस्तुत गरेको थिएँ। धार्मिक दृष्टिबाट जनै धारण गर्नाले शरीर शुद्ध र पवित्र मानिन्छ। यानि कि धार्मिक क्षेत्रमा बसेर जनै लाउने गरी भनेदेखि एउटा जुन एउटा सर्टन क्राइटेरिया भनौँ, एउटा दायराभित्र बच्ने एउटा धार्मिक उपाय हो। यानि कि हामी सीमाबाट बाहिर हामी नाग्दैनौँ, पाप गर्नु हुँदैन भन्ने धेरै धार्मिक विश्वास रहेको छ। तपाईँलाई थाहा नहोला, वैज्ञानिक दृष्टिबाट पनि जनै लाउँदा मानिस झनै स्वस्थ रहने पत्ता लागेको छ। यसले हृदय रोगको सम्भावनालाई कम गर्छ। चिकित्सा विज्ञानका अनुसार दायाँ कानको नसा अण्डकोष र गुप्तेन्द्रियको सँग जोडिएको हुन्छ। त्यसैले पिसाब फेर्ने समयमा दायाँ कानमा जनै राख्नाले शुक्रको रक्षा हुनु को साथै नराम्रो सपना देख्ने पुरुषको लागि दायाँ कानमा जनै राखेर सुतेमा नराम्रो सपना देख्ने समस्याबाट पनि मुक्ति मिल्दछ। कानमा जनै लगाउनाले पेट सम्बन्धी रोग तथा रक्तचापको समस्याबाट बच्न सकिन्छ। हुन त रक्तचापको रोग भन्नाले पुरुष विधामा पुरुषहरूले पनि जनै लाइन्छ, तर महिलाहरूले जनै लाइँदैन भन्ने यहाँ प्रसङ्ग आउँछ। तर महिलालाई पनि रक्तचाप उक्त रक्तचाप हुन सक्छ भन्ने कुरा पनि हुन्छ। तर यहाँ वैज्ञानिक चाहिँ पत्तो लागेको के छ भनेको चाहिँ यो पनि मानिन्छ कि शरीरको मध्य भागबाट पृथ्वीमा जाने एक प्राकृतिक रेखाले विद्युत प्रवाहको काम गर्दछ, यानि कि हामीलाई इलेक्ट्रिक सर्किट पनि केही सहयोग गर्छ भन्ने कुरा पनि उल्लेख गरिएको छ। यो रेखा दायाँ काँधबाट कम्मरसम्म फैलिएको हुन्छ, त्यसैले जनै लगाउनाले विद्युत प्रवाह नियन्त्रित हुन्छ, जसको कारण काम क्रोधमा नियन्त्रण राख्न सजिलो हुन्छ। श्रोताबिन, मैले जनै सम्बन्धी मैले यहाँहरूमा आजै जनै पुण्य भएकोले मैले यहाँहरूमा चर्चा गरेँ। पक्कै पनि यहाँहरूले जनै सम्बन्धी केही विशेष ज्ञान पक्कै पनि प्राप्त गर्नुभयो भने मैले आशा लिएँ श्रोताबिन। र कार्यक्रममा भोइस अफ साङ्गिला रेडियो एडलाइट 101.5 मेगाहरको तरङ्ग अन्तर्गत भोइस अफ साङ्गिला हरेक साँझ आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्दछ। यहाँहरूमा कुनै पनि सन्देशमूलक सूचना यहाँहरूमा छन्, समुदायमा हुन लागेका कार्यक्रम गर्दै हुनुहुन्छ भनेदेखि हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ, जसका लागि यहाँहरूले 8313-5000 यानि कि 8313-5000 पनि सम्पर्क गर्न सक्नुहुनेछ। श्रोता पनि मैले जनै पुण्य सम्बन्धी चर्चा गरेँ र यसै सन्दर्भमा मैले आज यहाँ छोटो भजन यहाँहरूमा प्रस्तुत गर्न चाहन्छु। ओम नमः भगवते वासुदेवाय स्वीकार्नुहोस् यो भजन, त्यस पछाडि म अरू खुराक लिएर आउनेछु।
वासुदेवाय भज वासुदेवाय
वासुदेवाय भज वासुदेवाय
वासुदेवाय भज वासुदेवाय
वासुदेवाय भज वासुदेवाय
ॐ नमो भगवते वासुदेवाय
ॐ नमो भगवते वासुदेवाय
दिए
नारदले ध्रुवलाई मन्त्र दिए
वशिष्ठ सङ्ग रामचन्द्रले यही मन्त्र
ॐ
नमो भगवते वासुदेवाय
ॐ नमो भगवते वासुदेवाय
वासुदेवाय भज वासुदेवाय
वासुदेवाय भज वासुदेवाय
वासुदेवाय भज वासुदेवाय
वासुदेवाय भज वासुदेवाय
ॐ नमो भगवते वासुदेवाय
ॐ नमो भगवते वासुदेवाय
सुखदेव स्वामीले यो भागवत सुनाए
सुखदेव स्वामीले यो
परीक्षित महाराज यही ज्ञान पाए
यही ज्ञान पाए
ॐ नमो भगवते वासुदेवाय
ॐ नमो भगवते वासुदेवाय
वासुदेवाय भज वासुदेवाय
वासुदेवाय भज वासुदेवाय
वासुदेवाय भज वासुदेवाय
वासुदेवाय भज वासुदेवाय
भगवते वासुदेवाय
ॐ नमो भगवते वासुदेवाय वासुदेवाय
ओम नमो भगवते 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 वासुदेवाय
आदरणीय श्रोताहरू, यो मैले शोक धुन सुनाइरहेको छु यहाँहरू माझ। नेपाली चलचित्र क्षेत्रका एउटा अभिन्न अङ्ग यानि कि तारा, उज्जवल तारा नक्षत्र आज नेपाली सिने जगतले गुमाएको छ। उहाँ हुनुहुन्थ्यो श्रीकृष्ण श्रेष्ठ, उहाँहरू माझ आज हामी मर्माद भएका छौँ, सुखाकुल भएका छौँ। नेपाली साङ्गीतिक, नेपाल राष्ट्र र सम्पूर्ण नेपालीले एवं भुटानी, विश्वमा छरिएका भुटानी एवं नेपालीहरूले पनि श्रीकृष्णलाई हामीले होनहार व्यक्ति गुमाएको हामीले महसुस गरिसकेका छौँ। श्रोताबिन, यहाँहरूमाझ धेरै साङ्गीतिक चलचित्र जहाँहरूले हेरिसक्नु भएको छ, उहाँको जो उहाँले अभिनय गर्नुभएको, अब हामी माझ उहाँ हुनुहुन्न रहे पनि उहाँले दिनुभएको देन सदा सदाका लागि हामी माझ रहिरहनेछ। श्रोताबिन, नेपाली नायक श्रीकृष्ण श्रेष्ठको उपचारको क्रममा नयाँ दिल्लीमा गैराती निधन भएको छ। भर्खरै बिहे बन्धनमा बाँधिएका नायक उपचारको लागि नयाँ दिल्ली गएका थिए। निमोनियाका कारण गम्भीर बिरामी परेका श्रीकृष्ण विगत 3 सातादेखि दिल्लीमा उपचार गराइरहेका थिए। 3 दिन अगाडि श्रीकृष्ण श्रेष्ठ र श्वेता, उहाँकी धर्मपत्नी, नयाँ दिल्लीबाट एक अडियो सन्देश पठाएका थिए, जुन सन्देश यहाँहरूमा म एकैछिन पछाडि प्रस्तुत गर्न चाहन्छु। उहाँले भन्नुभएको छ, मेरा भावानुरूपी दर्शक महानुभावहरू नमस्कार, म श्रीकृष्ण श्रेष्ठ लगायत नेपाल म्युजिक टिमको तर्फबाट नेपाल म्युजिकले बनाएको पहिलो चलचित्र कहाँ भेटिएला लाई तपाईँहरूले माया गरेर सफलताको शिखरसम्म पुर्याइदिनुभयो। त्यो सफलताको शिखरमा पुगेको चलचित्र बोझलाई काँधमा राखेर म अघि बढिरहेको छु। तपाईँहरूको त्यही मायाले मैले कोहिनूर नामक चलचित्र बनाउन पुगेको छु। नेपाली चेलीहरूको विषयलाई लिएर देश विदेशमा सुटिङ गर्ने मेरो एउटा कल्पना सपना थियो, त्यसलाई साथ दिनुभयो मैले निर्देशक आकाश अधिकारीजीले भनेको यो। उहाँले असाध्यै मिहिनेत गरेर सिनेमा बनाउनु भएको छ। यसको रिलिज पनि तपाईँहरूसँगै बसेर एकदम जोडतोडका साथ गरौँ भन्ने सोच थियो, त्यो पूरा गर्न सकिन दर्शक महानुभावहरू। र यसले जसरी कहाँ भेटिएलाको बेलामा मिडियाका साथीहरूले सहयोग गर्नुभएको थियो, त्यसै गरी अहिले पनि सहयोग गरिरहनु भएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद। म नभए तापनि, श्वेताजी नभए तापनि, यो चलचित्र मेरो मात्र होइन, यो चलचित्र तपाईँहरूको हो, हाम्रो हो। त्यसकारण यो चलचित्रलाई आफ्नो सम्झिएर माया गरिदिनुहोला, बच्चा सम्झिएर काखमा राखिदिनुहोला। त्यो नै तपाईँहरूले मेरो मलाई दिएको औषधि हुनेछ माया हुनेछ। फ्यामिली मेरो फ्यामिली नेपालमा बसेर तपाईँहरू समक्ष चलचित्र कोहिनूर उपहार स्वरूप ल्याउन लागिरहनु भएको छ। म लाग्नु र मेरो परिवार लाग्नु एउटै हो, मै सम्झिएर उहाँहरूलाई सहयोग गरिदिनुहोला। हलदेखि लिएर डिस्ट्रिब्युटर दर्शक श्रोता मिडिया कर्मीलाई म रिक्वेस्ट गरिरहेको छु र थ्याङ्क यू आकाशजी। आकाशजीले एकदम मेहनत गरेर यो चलचित्रलाई रिलिज गर्नतिर लागिदिनु भएको छ, त्यसले गर्दा म त्यहाँ भए पनि नभए पनि म एकदम ढुक्क छु। चलचित्र जुन रूपमा रिलिज हुनुपर्ने हो म नभए पनि त्यो भइरहेछ। मान्छेको जिन्दगीमा अप्स एन्ड डाउन, सुख दुःख आउँछ, त्यही सुख दुःख नै जीवनको चौतारी हो भन्छन्। म त्यही चौतारीमा बसिरहेको छु तर म तपाईँहरूबाट धेरै टाढा छैन, नजिकै छु। सायद फिल्म रिलिज भएको केही दिनमै म तपाईँहरूसँगै सिनेमा हेरेर सुख दुःख साट्न आउँदैछु। नमस्कार, धन्यवाद। अस्तिको दिन शुक्रबारको दिन यो नेपाली चलचित्र कोहिनूर सकिता श्रेष्ठ र श्वेता खड्काको जोय अभिनय गरेको चलचित्र कोहिनूर हिजो अस्तिको दिन मात्रै रिलिज भएको छ। श्रोताबिन, निकै राम्रो चलचित्र रहेको छ यो, मर्माद भएको छ आज जनै पूर्णिमाको दिन। आज हामी माझ उहाँ हुनुहुन्न रै पनि उहाँले छोडेर जानुभएको यो कोहिनूर चलचित्र जीवन पर्यन्त हामीलाई मुटुमा बिजाई रहनेछ। हामी झोकाकुल भएका छौँ। स्वीकार गर्नुहोस् यो गीत उहाँद्वारा अभिनय गरिएको साधना सरगम र अभिजितको आवाजमा रहेको गीत।
Yeah. नमस्कार सम्पूर्ण श्रोता दर्शकहरूमा, म श्वेता खड्का। तपाईँहरूले माया गर्नुभएको कलाकार श्री कृष्ण श्रेष्ठ, मेरो हस्बेन्ड, उहाँलाई चाहिँ अलिकता भोइसमा प्रब्लम भइरहेको थियो सुरुदेखि नै। साधारण मेडिसिनले मात्र काम गरिरहेको थियो र धेरै लामो ग्याप पछि उहाँलाई डिप निमोनिया भएको डक्टरले डिक्लेयर गर्नुभएको छ।
मेरा भगवान रूपी दर्शक महामाबहरू, नमस्कार। म श्री कृष्ण श्रेष्ठ लगायत नेपाल मुभिजको टिमको तर्फबाट नेपाल मुभिजले बनाएको पहिलो चलचित्र कहाँ भेटेलालाई तपाईँहरूको माया, तपाईँहरूले दिएको स्नेहलाई सफलताको शिखरसम्म पुऱ्याइदिनु भयो। त्यो सफलताको शिखरसम्म पुगेको चलचित्रको बोझलाई कानमा राखेर म अगाडि बढाएको छु। त्यही अनुरोध, तपाईँहरूको मायाले मैले कोही निर्माण चलचित्र बनाउन पुगेको छु। राम्रो पुग्यो, मेरो सपना थियो एउटा चेलीहरूको विषयमा देश देश विदेशमा सुटिङ गर्ने, एउटा मेरो कल्पना, मेरो सपनालाई साथ दिने भयो मेरो निर्देशक आकाश अधिकारीजीले। उहाँले असाध्यै मेहनत गरेर सिनेमा बनाउनु भएको छ। यसको रिलिज पनि तपाईँहरूसँग बसे बसेर एकदम भड्कासाथ गरौँ भन्ने सोच थियो, त्यो पुरा गर्न सकिनँ दर्शक महानुभावहरू। र जसरी कहाँ भेटेको बेलामा मिडिया साथीहरूले मलाई एकदम सहयोग गर्नुभएको थियो, यो चलचित्रमा पनि त्यतिकै सहयोग गरिरहनु भएको छ, उहाँहरूले धेरै धेरै धन्यवाद। म नभए तापनि, श्वेताजी नभए तापनि, यो चलचित्र मेरो होइन, यो चलचित्र तपाईँहरूको हो, हाम्रो हो। त्यस कारण तपाईँहरूले यो चलचित्रलाई आफ्नो सम्झेर माया गरिदिनुहोस्, एउटा बच्चा सम्झेर काखमा राखिदिनुहोस्। त्यो नै मेरो लागि एउटा ठुलो तपाईँले दिएको एउटा मलाई औषधि पनि हुनेछ, माया हुनेछ। र जुन मेरो फ्यामिली सबैजना नेपालमा बसेर चलचित्र कोहिनुरको लागि तपाईँहरूसम्म उपहारको स्वरूप ल्याउनको लागि परिरहनु भएको छन्। म लाग्नु र मेरो परिवार लाग्नु एउटै हो, तपाईँहरूले मै सम्झेर उहाँले सहयोग गरिदिनु होला भन्ने मैले हलदेखि लिएर डिस्ट्रिब्युटरदेखि लिएर दर्शक माझदेखि लिएर श्रोताहरूदेखि लिएर म मिडियाकर्मीहरूलाई म रिक्वेस्ट गरिरहेको छु। र थ्याङ्क यू आकाशजी, आकाशजीले एकदमै मेहनत गरेर यो चलचित्रलाई रिलिज गर्नतिर लागिरहनु भएको छ। मलाई यति ढुक्क लाग्छ, म त्यहाँ भए पनि नभए पनि र जुन चलचित्रको हिसाबले रिलिज हुनुपर्ने हो त्यो कुराहरू भइरहेको छन्। कहिले काहीँ मान्छेको जीवनमा लाइफ इज अप्स एन्ड डाउन, कहिले सुख त कहिले दुःख, सुख र दुःख नै आफ्नो जीवनको चौतारी हो भन्छन्। त्यही चौतारीमा म बसिरहेको छु, तर तपाईँहरूप्रति म धेरै टाढा छैन, नजिक छु। सायद रिलिज भएको केही दिनमै तपाईँहरूसँग समस्या सँगै भयो सिनेमा हेरेर तपाईँहरूसँग सुख दुःख साथमा आउँछु। धन्यवाद, नमस्कार।
यहाँहरू सुन्दै हुनुहुन्छ नेपाली मन नेपालीपनमा समर्पित रेडियो कार्यक्रम साङविलाका आवाजहरू, रेडियो एडिलेड 101.5
एफएममा। वास्तवमै श्रोताहरू, रेडियो एडिलेड 101.5 मेगाहर्जको तरङ्ग अन्तर्गत वैशव साङ्गिला हरेक साँझ 6:30 बजे आउने गर्दछ। र यहाँहरूमा अहिले मैले यो धुन सुन्नुभन्दा अगाडि श्रीकृष्ण श्रेष्ठको आफ्नै आवाजमा रहेको जुन उहाँको सन्देश मैले यहाँहरूमा प्रस्तुत गरेँ, उहाँ खासै बोल्न राम्रो सकिराख्नु भएको थिएन, र पनि हामीले उहाँको आवाज, अन्तिम आवाज हामीले यहाँहरूमा सुन्यौँ र यहाँहरूले पनि सुन्नुभयो होला उहाँको कारुणिक जुन आवाज हो। र श्रोताहरू, आजबाट यहाँहरूलाई मैले अघि नै जानकारी दिनुपर्ने हो तर जानकारी दिन सकिनँ, आजबाट हामीले समाचार प्रस्तुत गर्ने सम्पर्क गरेका छौँ। प्रस्तुत छ समाचार। सबभन्दा पहिले प्रमुख प्रसंगबाट प्रस्तुत गर्न चाहन्छु समाचार। प्रधानमन्त्री टोनी एबोटले जातीय विभेद सम्बन्धी ऐनको खण्ड 18C परिवर्तनको कुनै सम्भावना नभएको बताएका छन्। जातीय विभेद ऐनमा परिवर्तन चाहने र विभेद सम्बन्धी कानूनका आलोचकहरू सरकारको निर्णयबाट असन्तुष्ट भए पनि कानून परिवर्तनको सम्भावना नभएको स्पष्ट पारेका छन्। उनले सरकार र अस्ट्रेलियामा भएका मुस्लिम समुदाय बीच ऐनको खण्ड 18C परिवर्तनले अनावश्यक जटिलता मात्रै थप्ने भएकाले सरकारले नियम परिवर्तनको प्रस्तावलाई खारेज गरिदिएको बताएका छन्। प्रधानमन्त्री एबोटले आज गत बिहिबार बिहान पत्रकारले ऐन परिवर्तनको कुनै सम्भावना भविष्यमा छ भन्ने प्रश्नमा भनेको सोधेको प्रश्नमा जवाफ दिँदै एबोटले मुद्दा सरकारको टेबलबाट हटिसकेको छ र भविष्यमा पनि त्यो सम्भव नहुने जोड दिएका छन्। अस्ट्रेलियन प्रधानमन्त्री टोनी एबोटले रूसमाथि थप कडा खालको नाकाबन्दी लगाउने चेतावनी दिएका छन्। मलेसियाको MH-17 विमान दुर्घटना बारे स्पष्ट धारणा सार्वजनिक नगरेको भन्दै एबोटले रूसमाथि थप नाकाबन्दीको संकेत गरेका हुन्। साता दिन अघि MH-17 विमान युक्रेनमा मिसाइल आक्रमणमा परि दुर्घटनाग्रस्त हुँदा 298 जनाको मृत्यु भएको थियो। रूसले एक वर्षका लागि अस्ट्रेलिया लगायत पश्चिमा मुलुकबाट खाद्यान्न आयातमा रोक लगाएपछि एबोट रूससँग थप रुष्ट बनेका हुन्। एबोटले रूसको यस्तो निर्णयबाट पीड़ित किसान र निर्यातकर्तालाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्। रूसलाई दादागिरीको संज्ञा दिँदै प्रधानमन्त्री एबोटले युक्रेनबाट आफ्नो फौज फिर्ता लैजान समेत चेतावनी दिएका छन्। एबोटले युक्रेनबाट आफ्ना सेना फिर्ता नलग्ने अन्तर्राष्ट्रिय बहिष्कारको शिकार हुनका लागि तयार रहन पनि रूसलाई चेतावनी दिए। अहिले रूसले युक्रेनको सिमानामा आफ्नो फौज थुपारिरहेको छ। यदि सिमाना पारी कुनै घटना भए त्यो आक्रमण ठहरिनेछ, एबोटले सिडनीमा पत्रकारलाई सम्बोधन गर्दै भनेका थिए। मुलुकको भावी संविधानका राज्य पुनर्संरचना कसरी गरिने भन्नेमा विवाद कायमै छ। विभिन्न दलहरूले आफ्नै किसिमले राज्यको पुनर्संरचना हुनुपर्ने बताइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रत्यक्ष रूपमा हिमाल र तराई जोड्ने संविधान बन्नुपर्ने सुझाव दिनुभयो। हिमाल तराई जोड्ने गरी राज्यको पुनसंरचना हुनुपर्ने अधिकांश शीर्ष तहका नेता र व्यक्तित्वहरूको मत रहे पनि केही राजनीतिक दलका नेताहरूले भने जातीय आधारमा राज्यको विभाजन गर्नुपर्ने अडानमा छन्। तराईलाई एउटै प्रदेश र पहाड़ हिमाललाई विभिन्न जातका आधारमा विभाजित गर्नुपर्ने अडानमा ए माओवादी र मधेसवादीहरू छन्। यस्तो अवस्थामा राज्य पुनसंरचनाको मिलन बिन्दु के हो भन्ने स्पष्ट नभइरहेका बेला मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज जेग्मीले संविधान सभामा राज्य पुनर्संरचना गर्दा राज्य एकताको मिलन बिन्दुमा गरिनुपर्ने बताउनु भएको छ। बीसौं अन्तर्राष्ट्रिय जनजाति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकको अस्तित्व नगुम्ने र पहिचान भेटिने संघीय संविधान निर्माण गर्नुपर्ने जोड़ दिनुभएको छ। आदिवासी जनजाति महासंघले आज नेपाल स्थित आयोजना गरेको कार्यक्रममा उहाँहरूले समानताको आधारमा सबै जनजातिलाई अर्थात जात जातिलाई अधिकार सम्पन्न गराउने संविधान नै मुलुकको आवश्यकता भएको बताउनुभयो। जातीय सद्भाव कायम राख्दै सबै वर्ग क्षेत्र तह तथा तत्कापलाई राज्यको मूल प्रवाह ल्याउन कोही कसैको पनि कन्जुस्याई गर्न नहुने उहाँले जोड़ दिनुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले आगामी माघ 8 गतेभित्र संघीय गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो। सरकार सबै राजनीतिक दल सम्बद्ध पक्षलाई सहमतिमा ल्याई जनपक्ष अनुसारको संविधान जारी गर्ने मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि लैजान प्रतिबद्ध रहेको बताउनुभयो। राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न कुनै पनि राजनीतिक दलले खुट्टा कमाउन नहुनेमा जोड़ दिँदै उहाँले सहमतिमा आज आउन असन्तुष्ट पक्षलाई पनि आग्रह गर्नुभयो। प्रहरीले दिनेश अधिकारी चौरी सम्पर्क जालो र सम्पत्तिका बारेमा अनुसन्धान अगाडि बढ़ाएको छ। यसका लागि महानगरीय प्रहरी अपराध महाशाखाले चौरीको समूहमा रहेकाहरू र उनको सम्पत्ति पहिल्याउन टोली नै खटाएको खबर छ। अपराधिक गतिविधिबाट आर्जन गरेको सम्पत्तिको स्रोत खोज्ने प्रहरी सूचीमा रहेको नाम समेत थियो। केन्द्रीय अनुसन्धान ब्यूरो दीपक मनाङ्गे चक्री मिलन गणेश लामा अभिषेक गिरी परशुराम बस्नेतको सम्पत्ति स्रोतसँगै चौरीको पनि सम्पत्ति स्रोत खोजिएको थियो। अन्य पाँचको अनुसन्धान सकिएर विशेष अदालतमा मुद्दा दायर भइसकेको छ। चौरीको भने अनुसन्धान नै जारी छ। चार वर्ष अघि अपराध महाशाखाले गुण्डागर्दीमा कहलिएकाहरूको सम्पत्ति वितरण अर्थात विवरण संकलन गर्दा चौरीको धादिङ एकमा 100 मुरी खेत र त्यही बालुवा खानीमा रहेको खुलेको थियो। अनुसन्धानरत स्रोतका अनुसार बुधबार मुठभेडमा मारिएको प्रहरीले चरीसँग निकट र पारिवारिक सदस्यहरूको चल अचल सम्पत्ति विवरण संकलन तीव्र बनाएको छ। महानगरीय प्रहरी अपराध र महाशाखा प्रमुख एसएसपी पुष्कर कार्कीले चरीको सम्पर्क जालो र सम्पत्तिलाई प्राथमिकता दिएर खोजी गरिरहेको जानकारी दिएको आजको खबरमा प्राप्त भएको छ। यसै गरी चर्चित डोन यानि कि दिनेश अधिकारी चरी मुठभेडमा मारिएको खबर छ। काठमाडौँ र धादिङको सिमानामा पर्ने भीमडुङ्गामा उनीमाथि गोली प्रहार भएको हो। घटनास्थलमा पुगेका महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी पुष्कर कार्कीले चरी मारेको पुष्टि गरेका छन्। चरीको साथबाट अत्याधुनिक हतियार बरामद भएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतले चरी काठमाडौँ आएको खबरपछि खोजी थालिएको र भीमडुङ्गामा मुठभेड भएको बताइएको छ। चरीमाथि 8 राउन्ड गोली प्रहार भएको छ। मुठभेडका क्रममा प्रहरीमाथि पनि 7 राउन्ड गोली प्रहार भएको थियो। दिङका राधे भण्डारीमाथि खुकुरी हानेको अभियोगमा लागेपछि चरी केही समयदेखि सार्वजनिक रूपमा हिन्डुल गरिरहेका थिएनन्। धादिङ क्षेत्र नम्बर 1 एमाले पूर्व उपाध्यक्ष समेत रहेका अधिकारी विभिन्न प्रकरणमा प्रहरी निगरानीमा थिए। साउदी अदालतले तनहुकी शोभा परिवारलाई सोमबार मृत्युदण्ड दिएपछि उनको तनहु विवाह 3 बस्दै आएका परिवार अहिले पीड़ामा छन्। 2 शिशु हत्याको आरोपमा साउदी जेलमा रहेकी शोभालाई मृत्युदण्ड दिएको खबरपछि 65 बुबा भीमबहादुर परियार र 55 आमा बुद्धिसरा परियारको आँखाबाट आँसु ओभाएको छैन। खबरले सिङ्गो गाउँ अहिले सुक्काकुल छ। 11 छोराको पालन पोषणका लागि 3 अघि साउदी गएकी 32 शोभालाई झुटो आरोपमा मृत्युदण्ड दिएको उनको परिवारको भनाइ छ। बच्चालाई हेरिरहेको समयमा शिशुको मृत्यु भएको आरोप लगाएर आफूलाई जेलमा हालिएको शोभाले बारम्बार टेलिफोनमा बताउने गरेको उनका भाइ ध्रुव परियारले बताएका छन्। गत आइतबार मात्रै टेलिफोन गरेर शोभाले आफूले जेलभित्रै 5 काम गर्दै आइरहेको र केही रकम आमदानी हुने बताएको आमा बुद्धिसरा परियारले बताउनु भएको छ। शोभाको 11 छोरा गाउँकै विद्यालयमा कक्षा 5 अध्ययनरत छन्। साउदी अरबको तल्लो अदालतले गरेको फैसलालाई पुनरावेदन अदालत र सर्वोच्च अदालतले समेत अनुमोदन गरेपछि शाही आदेश अनुसार परियारलाई सोमबार अरहर क्षेत्रमा मृत्युदण्ड दिई त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ। साउदी अरबको सरकारले परियारको शव नेपाल नपठाई त्यही नै दफन गर्ने भनेर प्राप्त समाचारमा जनाइएको छ। विश्व स्वास्थ्य संगठनले इबोला भाइरसले फैलाएको महामारीका कारण विश्वलाई विश्व स्वास्थ्य संगठनको घोषणा गरे पनि इबोला अत्याधिक प्रभावित नाइजेरियामा संकटकालको घोषणा गरिएको छ। नाइजेरियाका राष्ट्रपति गुडल जोनाथले इबोला भाइरसका कारण महामारी फैलिएपछि देशमा संकटकाल घोषणा गरेका छन्। यसका साथै उनले उक्त भाइरस प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउनका लागि 11 करोड अमेरिकी डलरको प्याकेज पारित गरेका छन्। इबोला भाइरसका कारण पश्चिमी अफ्रिकामा 961 जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार यस भाइरसबाट विभिन्न देशमा हालसम्म 1779 जनाको मृत्यु भइसकेको छ। इबोला एक व्यक्तिबाट अर्कोमा सर्ने भएकाले यसबारे सचेत हुन विश्व स्वास्थ्य संगठनले सबै देशलाई आग्रह गरेको छ। र अन्त्यमा इजरायल र प्यालेस्टाइनले 72 युद्ध विराम भंग गरेको प्रति संयुक्त राष्ट्रसंघ र अमेरिकीले दुवै देशप्रति आलोचना गरेका छन्। अमेरिकी राष्ट्रपति कार्यालयका प्रवक्ता जोन्स अर्नेन्सले दुवै पक्षले दीर्घकालीन युद्ध विरामका उपाय खोज्नुपर्ने सुझाएका छन्। यसै गरी संयुक्त राष्ट्रसंघले सर्वसाधारणलाई सताइने कुनै पनि गतिविधि मान्य नहुने चेतावनी दिएको छ। युद्ध विराम भंग भएपछि शुक्रबार भएको मोर्टार हमलामा 5 प्यालेस्टाइनीको ज्यान गएको छ भने 2 इजरायली घाइते भएका छन्। गाजा क्षेत्रमा संघर्षरत प्यालेस्टाइनी विद्रोही र इजरायली सेनाले अन्तर्राष्ट्रिय दबावमा शुक्रबारसम्मका लागि गरेको 72 युद्ध विराम शुक्रबार बिहानबाट भंग भएको थियो। युद्ध विरामलाई लम्ब्याउने प्रयासमा मिश्रमा भएको वार्तामा इजरायलले 72 घण्टा युद्धम विरामलाई लम्ब्याउन आफू तयार रहेको बताएको थियो। तर विद्रोही समूहले हमासले भने इजरायलले गाजा क्षेत्रमा लगाएको नाकाबन्दी अन्त्य नगरी आफूहरूले युद्ध नरोकेको बताएको थियो। गाजामा झण्डै 1 महिनादेखि जारी संघर्ष, हालसम्म 1,900 प्यालेस्टाइनी मारिसकिएका छन्। यो गीत सुनेर यो गीत जुन प्रस्तुत हुँदैछ कुमार सुब्बाको आवाजमा रहेको निकै हे फुल चुडेर लाने हो भन्ने मिले यो गीत श्रीकृष्ण श्रेष्ठको मिलोजुलो गीत मैले यहाँहरूमा प्रस्तुत गरेँ। श्रोता यो व्याकरणमा बजिरहनेछ र यहाँहरूमा धेरै धेरै खुराकहरू प्रस्तुत गर्ने मैले जमर्को गरेको थिएँ, तर यहाँहरूमा मैले केही बाँकी अरू खुराकहरू प्रस्तुत गर्न जमर्को गर्दैछु। श्रोताहरू र पानी पिउँदा धेरै सधैँ बसेर पिउनुहोस् भन्ने एउटा शीर्षकमा यहाँहरू माझ मैले स्वास्थ्य सम्बन्धी चर्चा गर्न चाहन्छु। हामी दैनिक रूपमा धेरै जस्तो हामी खाने पिउने गर्ने गरेको भनेको पानी हो श्रोताबिन, र पानी हामी कसरी पिउनुपर्छ भन्ने कुरा पनि यहाँहरू माझ म राख्न चाहन्छु। पानी पिउँदा सधैँ बसेर पिउनुहोस्। हामीलाई बाल्यकालदेखि नै खाने पिउने तरिकाहरू सिकाइन्छ। अधिकांश कुरा हामीले थाहा पनि छ, तर धेरैलाई थाहा नहुन पनि सक्छ पानी पिउने पनि नियम छ। यहाँ पानी पिउने नियमको बारेमा यहाँहरूमा म चर्चा गर्न चाहन्छु। पानी पिउँदा जहिले पनि बसेर पिउनुहोस्। पानी पिउँदा कम्मर सिधा हुन र आँखा बन्द हुनु राम्रो हुन्छ। पानीको प्रत्येक घुट भित्र प्रवेश गर्दा त्यसलाई महसुस गरेर पिउनुहोस्। यसरी पानी पिउँदा प्राकृतिक प्राण तत्व पनि तपाईँको शरीरमा प्रवेश गर्छ। हातमा पानीको गिलास समात्दा पनि ध्यान दिएर समात्नुहोस्। दिनमा यस्तो अभ्यास दुई चार पटक गर्नुभयो भने पनि पानी पिउने तरिका सरल हुन जान्छ। श्रोताबिन, जलपानको यस्तो अभ्यासले तपाईँले प्राणायाम जस्तै परिणाम दिन्छ। योगीहरू प्राणायाम यो आनन्द लिन्छन्, तर सामान्यतया मानिसले पनि पानी पिउने तरिका सुधार गरेमा यसको फाइदा लिन सक्छ। पानीबाट आनन्द पिउन सकिने योगीहरूको भनाइ रहेको छ। श्रोताबिन, हामी पानी पिउने कसरी पिउँछौँ? हामी बाटो हिँड्दा पनि पिउँछौँ, बसेर पनि खान्छौँ, उभिएर पनि खान्छौँ, सकभर मौका पर्यो भने हामी सुतेर पनि पानी कहिले काहीँ खान सक्छौँ। तर आजबाट मैले पनि निर्णय गरेँ कि खासै पानी पिउने निकै ज्ञानवर्धक कुरा रहेछ, निकै फरक तरिकाले हामीले पानी पिउने रहेछ भन्ने यहाँहरूमाज मैले प्रस्तुत गरेँ। श्रोताबिन, एउटा रहेको छ मसँग, अर्को एउटा निकै ज्ञानवर्धक रहेको छ। श्रोताबिन, चीनको युहान प्रान्तकी एक 13 वर्षीय बालिका सच्चा मन र मित्रताको उदाहरण बनेकी छन्। यी क्विन जियाओ नाम गरेकी ती बालिकाले पोलियो रोग लागेकी आफ्नो मिल्ने साथीलाई विगत 3 वर्षदेखि बोकेर स्कूल पुर्याउने र घर ल्याउने गरेकी छिन्। उनको कथा अहिले चीनमा निकै चर्चित बनेको छ। चीनका इन्टरनेट प्रयोगकर्ताहरूले अहिले ती बालिकालाई चीनको सबैभन्दा राम्री छात्राको उपनाम दिएका छन्। 9 वर्षको उमेरमा क्विनले आफ्नो मिल्ने साथी यी यिङ वी पोलियोका कारण स्कूल जान नसक्ने र उनको परिवारले उनलाई बोकेर स्कूल पुर्याउन नसक्ने कुरा थाहा पाइन्। त्यसपछि यिङको जिम्मेवारी उनले नै आफै लिइन् र लगातार 3 वर्षसम्म उनले यिङलाई बोकेर स्कूल ल्याउने र घरलाई जाने मन गर्न थालिन्। त्यहाँको स्थानीय सरकारले यो कुरा थाहा पाएपछि गत सेप्टेम्बरमा यिङलाई व्हील चेयर उपलब्ध गराइएको प्राप्त समाचारमा जनाइएको छ। तर अझै पनि क्विन यिङलाई व्हील चेयरमा राखेर ठेलेर स्कूल पुर्याउने गर्छिन्। यसका लागि उनी बिहानै उठेर र घर पुग्छिन्। स्कूल पुगेपछि उनलाई बोकेर 2 तल्लामा रहेको कक्षामा कोठासम्म पुर्याउने गरेकी छिन्। निकै मर्माक यो जुन प्रस्तुत गरेँ मैले, एउटा ज्ञानवर्धक कथा नै भनौँ श्रोताबिन, यो भएको चाइनामा भएको एउटा कथा हो। र श्रोताहरू, कार्यक्रमको अन्त्यतिर म यहाँ आइसकेको छु। यहाँहरू माझ जानुभन्दा अगाडि एउटा प्रेरक भनाइ प्रस्तुत गर्न चाहन्छु। जुन प्रेरक भनाइ रहेको त्योभन्दा अगाडि श्रोताहरू, भर्खरै प्राप्त समाचार आएको छ। श्रीकृष्ण श्रेष्ठले भनेका थिए, मेरो शव नेपाल नलैजानु, सरकारी सम्मानका साथ अन्त्येष्टि गर्ने तयारी भनेर पनि यहाँ प्राप्त भएको छ। चलचित्र नायक श्रीकृष्ण श्रेष्ठको शव नेपाल ल्याउने तयारी गरिएको छ। भारतको दिल्ली स्थित एपोलो अस्पतालमा उपचारको क्रममा शनिबार राति उनको निधन भएको हो। आफ्नो शव नेपाल नलैजानु दाजु मीन कृष्णसँग अनुरोध गरेका थिए। प्रशंसकहरूलाई पीड़ा हुन्छ भनेर श्रीकृष्णले आफ्नो शब नेपाल नलैजानु दाजु मीन कृष्णसँग मृत्यु अघि नै अनुरोध गरेका रहेछन्। श्रीकृष्णका दाजु मीन कृष्णको भनाई उद्देश्य गर्दै कार्यक्रम रजतपटका संचालक प्रकाश सुवेदीले भने, तर उनी राष्ट्रको गहना भएकाले उनको शबलाई सरकारी सम्मानका साथ नेपाल ल्याउने तयारी भइरहेको छ भनेर पनि प्राप्त समाचारमा जनाइएको छ। श्रोताहरू, मैले योभन्दा अगाडि उद्घोष गरेको थिएँ प्रेरक भनाई, कर्म गर तर फलको आशा नगर। एक हुल तीर्थयात्री भगवानको दर्शन गर्न पहाड़को बाटो जाँदै थिए। पहाड़ी खोच साँगुरो बाटो, कतैबाट उज्यालो छिर्ने सम्म ठाउँ थिएन। अँध्यारै थियो तर राम्ररी केही देखिन्नथ्यो। कसैको गोडामा जुत्ता थिएन र कसैको चप्पल थिएन र बाटोमा छरिएका ससाना ढुङ्गाहरूले सबैलाई गोज्दै थियो। एक दयालु तीर्थालुले पछि आउनेहरूलाई नगोचोस् भन्ने सोचेर त्यो ढुङ्गा टिपेर खल्तीमा हाल्दै हिँडे। उज्यालोमा पुगेपछि कतै खाल्डोतिर हाल्ने मनसायले केहीले धेरै टिपे केहीले थोरै टिपे चाहिँ वास्तै गरेनन्। उज्यालोमा पुगेर हेर्दा त ढुङ्गा भनेर टिपेका ती सबै हीरा रहेछन्। श्रोताहरू, यो प्रेरक भनाई पछि यहाँहरू माझ कार्यक्रम भैसव श्रृङ्खलाको आगामी आइतबार 6:30 बजेको लागि 6:30 सम्मको लागि अन्त्य भएको घोषणा गर्न चाहन्छु। र आगामी आइतबार यहाँहरूमा अरू विविध रमाइला प्रस्तुति लिएर आउने वाचकका साथ कार्यक्रम भोइस अफ साङ्गला बाट बिदा हुन चाहन्छु। र कार्यक्रम भोइस अफ साङ्गला सुनिदिएर सुनिदिनु भएकोमा यहाँहरूलाई धेरै 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 धन्यवाद। र आगामी आइतबार 6:30 बजेसम्मको लागि म यहाँहरूमा यहाँहरूको रेगुलर होस्ट म खगेन्द्र बिदा हुन चाहन्छु। यहाँहरूको यो साता सुखमय रहोस्, मङ्गलमय रहोस्। हवस् त, नमस्ते, शुभरात्रि। यहाँहरूको यो बसाई, यहाँहरूको यो यो रात सुखमय रहोस्। पुनः रक्षाबन्धनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै हवस् त, म आगामी आइतबारसम्मको लागि उजेल पर्न चाहन्छु। र कुनै बाटोमा तिमी एक्लै भन्ने बोलको गीत छोड्दै बिदा हुन चाहन्छु। हवस् त, नमस्ते, शुभरात्रि।
कुनै बाटोमा म एक्लै आकाश त एउटै देख्छु, आकाश त एउटै देख्छु, तर धरती किनार बेग्ला बेग्लै।
कुनै बाटोमा तिमी एक्लै, कुनै बाटोमा म एक्लै, आकाश त एउटै देख्छु, आकाश त एउटै देख्छु, तर धरती किन बेग्ला बेग्लै।
छौ म पहाड भाइ छिकिन्छु, तिमी नदी भाइ बछौ म पहाड भाइ छिकिन्छु,
कुनै
बाटो